शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश नेउपानेसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल असोज 3 गते शनिबार, नेपाल सम्बत 1140, सेप्टेम्बर 19 तारिक सन् 2020, आज संविधान दिवस।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
संविधान जारी भएको 5 वर्ष पूरा, कार्यान्वयन सुस्त, आवश्यक परे संशोधन गरिने प्रधानमन्त्रीको भनाई।
चीनतर्फका 2 मुख्य नाका ठप्प, केरुङमा 1200 र खासामा 150 कन्टेनर अलपत्र।
भारतसँग सम्झौता भएको 10 वर्षपछि नेपालमा रेल सञ्चालनका लागि न कानून न कर्मचारी।
भारतमा 92,000 कोरोना संक्रमित थपिए, 1200 बढीको मृत्यु, बेलायतमा कोरोनाको दोस्रो लहर।
र बुन्डेसलिगाको उद्घाटन खेलमा साल्के विरुद्ध बारियनको शानदार जित।
सजग बनौ, सचेत बनौ, विपत्तिको बेलामा कोरोनाबाट बचेन, गरौ नियम पालना। हात धुँदा मिची मिची साबुन पानीले पखालिन्छ कोरोना, त्यही राम्रो पानीले। भिडभाडमा नजाऊ, मुखमा मास्क लगाऊ, सकारात्मक सोच राखी आत्मबल बढाऊ, सकारात्मक सोच राखी आत्मबल बढाऊ।
कोभिड 19 विरुद्ध ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिबाट सार्वजनिक हितमा जारी, सजग रहू सचेत बनौ।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। 2072 असोज 3 गते संविधान घोषणाको दिन ऐतिहासिक थियो। त्यो दिन संविधान सभाबाट संविधान निर्माण गर्ने जनताको चाहना 7 दशकभन्दा बढी समयपछि पूरा हुँदै थियो। त्यो एक दिनको मात्रै उपलब्धि थिएन। जनताका प्रतिनिधिले सार्वभौम संस्था संविधान सभाबाट बनाएको संविधान घोषणा गर्ने त्यो ऐतिहासिक मौका राष्ट्रले मलाई दिएको थियो, पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव सम्झिनुहुन्छ। संविधान निर्माणका क्रममा कष्टपूर्ण समय व्यतीत भएको थियो। हामीले संविधान सभा चुनाव नै 2 पटक गर्यौं। त्यसपछि एकजना जनताको छोराले जनताकै प्रतिनिधिले संविधान सभाबाट बनाएको संविधान घोषणा गर्नु चान्चुने कुरा थिएन। संविधान निर्माणको क्रम चल्दै गर्दा शान्ति प्रक्रियाको समाधान भइसकेको थिएन। ती समस्याको पनि समाधान खोजी गर्दै मुलुक अगाडि बढ्दै थियो। भयानक डिजास्टरका कारण जनता छानोविहीन हुन पुगे। त्यही बीचमा संविधान घोषणा भयो। संविधान घोषणा हुँदै गर्दा त्यसमा पनि असन्तुष्टिका स्वरहरू थिए। त्यति हुँदाहुँदै पनि संविधान सभाबाट संविधान बनेको थियो, पूर्व राष्ट्रपति यादव स्मरण गर्नुहुन्छ। त्यसलाई घोषणा गर्ने मौका मलाई मिलेको थियो। मैले संविधान सभाबाट संविधान घोषणा गर्दा नेपाली जनतालाई सम्झेँ, अहिले जसले यो अवस्थासम्मका लागि आफ्नो जीवनको कुर्बानी गरे, बलिदान र समर्पण गरे, उहाँहरूको स्मरण गरेँ। नेपाली जनता, राजनैतिक दलहरूलाई सम्झिएँ। 7 राजनैतिक दल तथा माओवादीसहितको 8 दलको सङ्घर्षपछि मुलुकमा एक खालको परिवर्तन भयो। त्यही परिवर्तनलाई संस्थागत गर्ने सिलसिलामा हामीले संविधान घोषणा गरेका हौँ। संविधान ढोगेको त्यो दिन तर कार्यान्वयन गरेर जाने बाटामा कहीँ न कहीँ त्रुटि हुन्छ कि भनेर बेला बेला दर्द हुन्छ, पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको भनाई आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।
संविधानको महत्त्वपूर्ण विषय संघीयता हो। संविधान आएको 5 वर्ष भइसक्दासम्म जनताले स्थानीय सरकारबाट प्रभावकारी सेवा पाउन सकेका छैनन्। संविधानको धारा 56(2) नेपालको राज्यशक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले गर्ने उल्लेख छ। तर प्रदेश र स्थानीय तहले राज्यशक्तिको प्रयोग गर्ने गरी कानुनहरू अझै बनिसकेका छैनन्। प्रदेशले सरकार सञ्चालनका लागि आवश्यक पर्ने प्रहरी प्रशासन र कर्मचारी परिचालनको अधिकार अझैसम्म पाउन सकेका छैनन्। संघीय निजामती कर्मचारी सम्बन्धी ऐन नआउँदा प्रदेश कानुनहरू बन्न सकेका छैनन्, जसको परिणाम प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनमै चुनौती छ। प्रदेश लोकसेवा आयोग गठन भए पनि तिनले काम गर्न पाएका छैनन्। प्रदेश प्रहरी संगठन गठन र समायोजन सम्बन्धी कानुन आएको 8 महिना भइसक्दा पनि तिनलाई कार्यान्वयनमा लगिएका छैनन्। संविधानले अधिकार दिए पनि संघीय कानुन, कर्मचारी, प्रहरी जनशक्ति लगायत अभावले प्रदेशले राम्रो सेवा प्रवाह गर्न सकेका छैनन्। तिनै समस्याबाट स्थानीय तह पनि जुधिरहेका छन्। अपेक्षाकृत परिणाम दुवै संस्थाले दिन सकिरहेका छैनन्। सरकारले पूरा कार्यकाल 5 वर्ष संविधानलाई गति दिन पर्याप्त समय हो, तर उदाहरण र व्यावहारिक पक्ष देखाउँदैछ संविधान कार्यान्वयनको गति अत्यन्तै सुस्त छ। पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ 5 वर्षको अवधिमा संविधानले निश्चित दिशा समात्न नसकेको देख्छन्। संविधान जति आशालाग्दो छ कार्यान्वयनको अवस्था त्यस्तो छ। उनले भने समाजसेवी समावेशी आदिवासी जनजाति मधेसी थारू र मुस्लिम सहितका 7 वटा संवैधानिक आयोगहरू संविधान लागू भएको 5 वर्षसम्म गठन गरिएका छैनन्। संविधान प्रारम्भ भएको मितिदेखि यी आयोगको आयु 10 वर्ष तोकिएको छ। उक्त अवधिपछि आयोगहरूको पुनरावलोकन गरिने बाध्यकारी व्यवस्था संविधानमा छ। आधा अवधि गुज्रिसक्दा कुनैमा अध्यक्ष मात्रै छन् भने कुनैमा आयोग पुरै रिक्त छन्। प्रदेश र स्थानीय तहले राज्य शक्तिको प्रयोग गर्ने गरी कानुनहरू अझै बनेका छैनन्। संविधान अनुसार गठन हुनुपर्ने आयोगलाई अझै पूर्णता दिएको छैन। कानुन निर्माण तथा त्यसको कार्यान्वयन तीव्र रूपले हुन सकेको छैन। लाखौँ युवा युवतीले संविधानको व्यवस्था अनुसार नागरिकता पाउन सकेका छैनन्। संविधानले दिएका मौलिक हकहरूको अनुभूति जनताले गर्न पाएका छैनन्। मधेस केन्द्रित दल आदिवासी जनजाति लगायत असन्तुष्ट पक्षका माग सम्बोधन गरिएका छैनन्। सुस्त कार्यान्वयनका 5 वर्ष संघीयता मौलिक हक समानता नागरिकता समानुपातिक प्रतिनिधित्व लगायत संविधानका विशेषताहरूको कार्यान्वयनमा ढिलाइ आजको कान्तिपुरमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक देखिए औचित्यका आधारमा संशोधन गर्न सकिने बताउनु भएको छ। प्रधानमन्त्री ओलीले हिजो संविधान अपरिवर्तनशील र असंशोधनीय चीज नभएको बताउनु भएको हो। केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला। जनताको आवश्यकतालाई समयको माग अनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय समानता वा विकासलाई यथोचित ढङ्गले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ। प्रधानमन्त्रीले आफ्नो सरकारी निवासमा आयोजित कार्यक्रममा भन्नुभयो, त्यस्तो पर्यो भने संविधान संशोधन हुन्छ। यो अपरिवर्तनशील र असंशोधनीय चीज होइन, स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन। संरचनागत हिसाबले केही कानुनी अप्ठ्यारा देखा परे आवश्यकता र औचित्यका आधारमा संशोधन र परिमार्जन हुने उहाँको भनाइ थियो। आवश्यक परे संविधान संशोधन। अन्नपूर्ण पोस्टमा समाचार छ।
5 वर्ष अघि नेपालको संविधान जारी हुँदा तत्कालीन मधेस केन्द्रित दलहरूले चर्को विरोध मात्रै गरेनन्, संविधान समेत जलाए। संविधान जारी भएको दिनलाई कालो दिवसका रूपमा मनाए, चर्को रूपमा मधेस केन्द्रित आन्दोलन गरे, तर पछिल्लो समय उनीहरू संविधानप्रति नरम बन्दै गएका छन्। स्थानीय प्रदेश तथा संघीय चुनावमा सहभागी भएका हिसाबले अहिलेको संवैधानिक व्यवस्थालाई स्वीकारेको भनेर बुझ्न सकिन्छ। चुनावपछि तत्कालीन संघीय समाजवादी फोरम करिब 17 महिना संघीय सरकारमा सहभागी समेत भयो। करिब 1 वर्ष तत्कालीन राष्ट्रिय जनता पार्टीले संघीय सरकारलाई समर्थन पनि गर्यो। संविधान अनुसार नै तत्कालीन संघीय फोरम र राजपाले प्रदेश 2 मा सरकार एकलौटी चलाए। यतिखेर 2 पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी जसपा गठन भइसकेको छ। जे भए पनि मधेस केन्द्रित दलहरूले संविधान संशोधन मुद्दा भने छाडेका छैनन्। संविधान जारी भएको 3 वर्षपछि नै तत्कालीन संघीय समाजवादी पार्टीले असोज 3 लाई कालो दिवस भन्न छाड्यो। गत वर्षदेखि तत्कालीन राजपाले पनि कालो दिवस भन्ने शब्द प्रयोग गर्न छाड्यो। यस वर्ष असोज 3 मा कालो दिवस मनाउने कार्यक्रम कसैले राखेका छैनन्। संविधान दिवसका अवसरमा शुक्रबार र जसपाले निकालेको विज्ञप्तिमा असोज 3 मा शान्तिपूर्ण विरोध प्रदर्शन गरी संविधान संशोधनलाई दबाव दिने कार्यक्रम राखिएको छ। संविधानप्रति नरम बन्दै मधेस केन्द्रित दलहरू आजको नागरिक दैनिकमा समाचार छ।
सिन्धुपाल्चोकका व्यवसायी बलराम पराजुलीले रसुवागढीबाट भित्र्याउन खरिद गरेका तयारी पोसाक र जुत्ता चीनको केरुङ गोदाममा थन्किएको 9 महिना बितेको छ। आउट अफ फेसन भइसकेकाले 25 करोड रुपियाँका ती सामान सबै बजारमा बिक्ने आश पराजुलीले मारिसक्नु भएको छ। रामेछापका व्यवसायी नवीन थापाले खरिद गरेको झण्डै 2 करोड रुपियाँका 4 कन्टेनर सामान 6 महिनादेखि केरुङको गोदाममा छ। हार्डवेयर मोटर पार्ट्स लुगाफाटा लगायत अन्य सामान अड्किएका हुन्। उहाँले भन्नुभयो, धेरै सामान काम नलाग्ने भइसके। बलराम र नवीन जस्ता सयौं व्यवसायीका 1000 मूल्यका 1200 कन्टेनर सामान केरुङमा अलपत्र छन्। चीनसँग जोडिएको अर्को पुरानो नाका तातोपानीतिर तातोपानी पारी खासामा पनि नेपाली व्यवसायीका 150 भन्दा बढी कन्टेनर सामान थन्किएको 6 महिना बितेको छ। भन्सारका एक नेपाली मजदूरलाई कोरोना पोजिटिभ देखिएपछि चीनले 2 सातादेखि रसुवागढी नाका बन्द गरेको हो। अर्को नाका तातोपानीलाई विस्फोटको जोखिममा रहेको करिब 35 किलोमिटर माथि चीनतर्फको क्यानोनकु तालको पानी घटाउने भन्दै बन्द गरिएको हो। केरुङमा सामान अलपत्र पर्न थालेको गत वर्ष पुसबाटै हो। गत जेठमा रसुवागढी नाका खोलिए पनि विभिन्न बाहनामा चिनिया पक्षले 2 पटक बन्द गरिसकेको छ। गत जेठ यता करिब एक महिना मात्रै उक्त नाका सञ्चालन भएको व्यवसायीको भनाइ छ। तिब्बतको नेलाम काउन्टीले सीमा क्षेत्रका आफ्ना नागरिकलाई सूचना जारी गरेर तातो पानीबाट हुने व्यापारिक कारोबार बन्द गरेको घोषणा गरेपछि खासामा कतिपय सामान सडकमा त्रिपालले छोपेर राखिएका छन्। सामान रेखदेख गर्न सीमापारी जाने अनुमति नेपालीलाई छैन। नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु बहादुर खत्रीका अनुसार भूकम्पपछि नेपाली व्यवसायीलाई खासा प्रवेश गर्न दिइएको छैन। आफ्नो सम्पत्ति सडकमा कुहिएर जाँदा पनि चुप लागेर बस्नुको विकल्प छैन। उहाँले भन्नुभयो, नेपाललाई साह्रो गाह्रो परेकै बेला उत्तरका दुवै चिनिया नाका बन्द हुने गरेका छन्। भारतमा 2072 सालमा नाकाबन्दी गरेका बेला तातोपानी नाका बन्द थियो। अलि अघि आएको भूकम्पले क्षति पुर्याएका कारण देखाउँदै नेपालले निकै पटक अनुरोध गरे पनि गत वर्ष जेठमा मात्रै उक्त नाका खोलिएको थियो। चीनतर्फका दुई मुख्य नाका ठप्प, केरुङमा 1200 र खासामा 150 भन्दा बढी कन्टेनर अलपत्र, 9 महिनादेखि ल्याउन नपाउँदा सामानहरू उतै सड्दै। कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाह संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाह संचार र thaakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। भारतको जयनगरबाट ओहोर दोहोर गर्ने गरी नयाँ रेल जनकपुर आइपुगेको छ। 10 वर्ष अघि भएको सम्झौता अनुसार भारत सरकारले अनुदानमा रेल मार्ग बनाइदिएको छ भने रेलगाडी नेपाल सरकार आफै लेखिनेको हो। नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको भारत भ्रमणको क्रममा सन् 2010 माधव नेपाल नेतृत्वको तत्कालीन नेपाल सरकार र मनमोहन सिंह नेतृत्वको भारत सरकार बीच 5 नाकामा अन्तर्देशीय रेलमार्ग बनाउने समझदारी भएको थियो। जयनगर जनकपुर बर्देवास जोगबनी विराटनगर नैतनवार भैरवा नेपालगञ्ज रोड नेपालगञ्ज न्यू जलपाइगुडी काकरभिट्टा रेल निर्माणका लागि त्यस बेला सम्झौता भएको थियो। रेलमार्ग निर्माणका लागि आवश्यक 7 अर्ब रुपियाँ भारतले अनुदान दिने सम्झौता भएको थियो। त्यसपछि 2014 भारतीय पक्षले रेलमार्ग निर्माण थालेको थियो। जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म 2 वर्ष अघि अर्थात् 2018 रेल सञ्चालन गर्ने लक्ष्य लिएको थियो। यसैबीच भारतका रेलवे मन्त्री पीयूष गोयलले नेपालसँग प्राचीन सांस्कृतिक तथा सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै सम्बन्धलाई नयाँ आयाम दिने गरी नेपाललाई 2 डेमु डिजेल इलेक्ट्रिक मल्टिपल युनिट सेट हस्तान्तरण गरेको बताएका छन्। उनले भने जस्तै रेलगाडी होइन, रेल मार्ग भारतले बनाइदिएको हो। जयनगर जनकपुर बर्दिवासहित 5 नाकामा रेल सञ्चालनका लागि मार्ग बनाउन भारत सरकारले 7 अर्ब रुपियाँ अनुदान दिने सम्झौता भएको थियो। सो सम्झौता अनुसार जयनगरबाट जनकपुरसम्म रेल मार्ग बनेको हो। रेलगाडी भने नेपाल सरकारले भारतीय कम्पनीसँग किनेको हो, जसको लागत 84,65,95,000 छ। भारतसँग सम्झौता भएको 10 वर्षमा आयो रेल। भारतीय रेल मन्त्री पीयूष गोयलले भने, नेपाललाई 2 रेल दिएका छौँ, तर भारतले रेलगाडी दिएको होइन, रेलमार्ग बनाइदिएको हो। आजको नयाँ पत्रिकामा समाचार छ।
लामो समयको प्रतीक्षापछि भारतबाट 2 सेट रेल शुक्रबार हिजो दिउँसो जनकपुर आइपुगेका छन्। तयारी बिनै जयनगर जनकपुर कुर्था खण्डमा चल्ने गरी रेल ल्याएपछि अन्योल बढेको छ। अहिले न रेल चलाउने कर्मचारी छन्, न सञ्चालन सम्बन्धी कानून बनेको छ। हतारमा ल्याइएको रेल पुनः भारतमै लगेर राखिने भएको छ। रेल सञ्चालनका लागि 226 जना कर्मचारीको दरबन्दी मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ, तर अहिलेसम्म कर्मचारी नियुक्त गरिएको छैन। 26 जना प्राविधिक कर्मचारी भारतबाट ल्याइनेछ। थप 130 जना कर्मचारीका लागि भदौ 29 विज्ञापन गरिएको छ। आवश्यकता अनुसार कर्मचारीका लागि विज्ञापन निकाल्दै जाने रेल विभागले जनाएको छ। यता रेलवे सम्बन्धी कानून समेत जारी भइसकेको छैन। गत पुसमा रेलवे सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश भएको हो। राष्ट्रिय सभाको विधायन समितिमा रेलवे सम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि संसद चलेको छैन, जसले गर्दा तुरन्त विधेयक पास हुने अवस्था छैन। त्यो बेलासम्म अध्यादेश मार्फत कानून ल्याएर रेल चलाउने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल गरेको थियो। रेल आउँदा परताली कानून न कर्मचारी। कान्तिपुरमा समाचार छ।
जयनगर जनकपुर रेल सेवाको हिजो परीक्षण गरियो, तर सर्वसाधारणले यो रेलमा चढ्न भने तत्कालीन पाउने भएका छन्। उनीहरूले रेल चढ्न अझै केही समय पर्खिनुपर्नेछ। नेपाल र भारतमा कोरोना संक्रमण तीव्र भएकाले पनि यो रेल तत्कालै सञ्चालन नहुने भएको हो। नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले हिजोदेखि रेलवेको परीक्षण भए पनि कोरोना भाइरस नियन्त्रणमा नआउँदासम्म रेल सेवा सञ्चालनमा नआउने बताउनु भएको छ। कोरोना भाइरस केही हदसम्म नियन्त्रणमा आएपछि रेल सेवा सञ्चालनमा ल्याउँछौँ, उहाँले भन्नुभयो। त्यति बेलासम्म आवश्यक प्राविधिक र कर्मचारीको टुङ्गो पनि लगाउँछौँ। यो रेलको क्षमता 1300 यात्रुको छ, तर एकैपटक यात्रु चढ्दा भने 700 मात्रै चढ्न मिल्छ। रेलमा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकका लागि सीमित सिट भए पनि अधिकांश यात्रुले भने उभिएरै यात्रा गर्नुपर्ने हुन्छ। सञ्चालनमा आउन लागेको रेलमार्ग 35 किलोमिटरको छ, जहाँ 8 सब स्टेसन छन्। सब स्टेसनबाट रेलमा चढ्न र झर्न सकिनेछ। सब स्टेसन जनकपुर, इनरुवा, कुर्था, बैरेही लगायतका 8 स्थानमा छ। यो रेल प्रति घन्टा 100 किलोमिटरको गतिमा गुड्ने भए पनि छोटो छोटो दूरीमा सब स्टेसन भएकाले पूरा गतिमा भने नगुड्ने देखिन्छ। प्रति घन्टा 100 किलोमिटर गति रेल गुड्ने क्षमता छ, तर सामान्यतया 5-5 किलोमिटरमा सब स्टेसन भएकाले रोक्दै गुडाउनु पर्ने भएकाले पूर्ण गतिमा नचल्न सक्छ। यसरी चल्नेछ रेल। आजको नागरिक दैनिकमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको 75 महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने भएको छ। महासभाको उच्च स्तरीय सत्र हिजोदेखि सुरु भएको हो। कार्यक्रम अनुसार अमेरिकाको न्यूयोर्कमा भइरहेको महासभामा नेपालका सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ। उहाँले यही असोज 6 अर्थात् सेप्टेम्बर 25 नेपालका तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, संयुक्त का लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुन कुमार कार्की, नेपालको स्थायी मिशनका अन्य अधिकारीहरू रहनु भएको छ। अमेरिकामा रहनुभएका नेपाली टोलीको प्रतिनिधिले प्रत्यक्ष रूपमै सहभागिता जनाउनुहुनेछ। प्रधानमन्त्रीसहित नेपालमा रहनुभएकाले भने भर्चुअल रूपमा सहभागिता जनाउने कार्यक्रम छ। प्रधानमन्त्रीले राष्ट्रसङ्घ महासभालाई सम्बोधन गर्नुहुने गोर्खापत्रमा समाचार छ।
नियमित आन्तरिक उडान आगामी सोमबार सुरु हुने भएको छ। सरकारले पूर्ण क्षमतामा उडान अनुमति दिएपछि आन्तरिक वायुसेवा सञ्चालक यही असोज 5 गतेदेखि नै जहाज उडाउन सहमत भएका छन्। यात्रु उपलब्ध भए 100% नै राख्न पाइने गरी उडान भर्न सरकारले निर्देशन दिएको पर्यटन सचिव केदार बहादुर अधिकारीले बताउनुभयो। यसअघि सरकारले 50% यात्रु मात्रै राख्न निर्देशन दिएपछि सञ्चालन खर्च पनि नउठ्ने भन्दै वायुसेवा सञ्चालकहरूले उडान नगर्ने अडान लिएका थिए। 60%भन्दा कम यात्रु हुँदा उडान खर्च नै नउठ्ने भन्दै विमान सञ्चालकले 100% राख्न पाउनुपर्ने माग गरेका थिए। आन्तरिक वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कणेल शर्माले अब 5 गतेदेखि उडान सञ्चालन हुने जानकारी दिनुभयो। सरकारसँग सहमतिपछि विमान कम्पनीले हिजोदेखि नै टिकट बुकिङ खुल्ला गरेका छन्। यसअघि भदौ 1 गतेदेखि खुलाउने सरकारको तयारी भए पनि काठमाडौँ लगायत अन्य जिल्लामा कोरोना संक्रमण बढेका कारण देखाउँदै पुनः उडान स्थगन गरिएको थियो। पछिल्लो अवस्थामा पनि कोरोना संक्रमण नियन्त्रण भइ नसकेकाले सरकारले सशस्त्र असोज 5 गतेदेखि आन्तरिक उडान खुलाउने निर्णय गरेको हो। आन्तरिक उडान 5 गतेबाटै। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
सप्तरीको डाक्नेश्वरी सातकी 17 संगीता कुमारी मण्डललाई गत भदौ 29 4 बलात्कार गरे। सामूहिक बलात्कारको घटनापछि गाउँमा बसेको पञ्चायतीमा 55,000 रुपियाँ नगद लिएर मिल्न र प्रहरीमा उजुरी नगर्न पञ्चहरूले मण्डललाई उर्दी जारी गरे। पीडित किशोरीले पीडा सहन नसकेर सोही दिन राति झुन्डिएर आत्महत्या गरिन्। पञ्चहरूको निर्णयका कारण ती किशोरीले ज्यान गुमाइन्। सप्तरीकै राजगढ गाउँपालिका चार बेलही चपेनामा 3 महिनाअघि वडाध्यक्ष हेमनारायण शाह समेतको उपस्थितिमा बसेको पञ्चायतीले चोरी गरेको आरोप लागेका चारजना मुसहर किशोरलाई 11 सिर्कनु हिर्काउने र जनही 2500 रुपियाँका दरले जरिवाना तोक्ने निर्णय सुनाइयो। ती किशोरले भनेअनुसारकै सजाय भोगे। तिनका अभिभावकले घरको सामान बेचेर जरिवाना पनि बुझाए। उनीहरूले चोरी गरेको पुष्टि भए पनि पञ्चहरूले कानुनी प्रक्रियाको साटो 11 सिर्कनु हिर्काउने निर्णय सुनाएका थिए। सप्तरीमा पछिल्लो समय गम्भीर प्रकृतिका आपराधिक घटनामा पनि सामाजिक पञ्चायतीका नाममा मेलमिलाप गराउने क्रम बढेको छ। कानुनी कारवाही हुनुपर्ने विषयमा जनप्रतिनिधि समेतको संलग्नतामा पञ्चायती बस्ने र आफू खुसी दण्ड जरिवाना तोक्ने गरिएको छ। कोरोना महामारी अघि पनि जिल्ला प्रहरी कार्यालयसहित प्रहरी इकाइहरूमा दैनिक बिहान 10 देखि साँझ 6 बजेसम्म समूह समूहमा विभिन्न गाउँबाट आएका समूहहरूबीच छलफल चलिरहेको हुन्थ्यो। छिमेकी बीचको झगडा, जग्गा विवाद, अंश झगडा, साँझ सिमाना, कुटपिट, महिला र घरेलु हिंसा लगायतका विवादको छलफलबाट समाधान गर्ने भन्दै पञ्चायतीले आफू खुसी निर्णय गर्थे। पञ्चायती प्रपञ्चमा पिसिँदै निमुखा आजको कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। अब डिस होमको डिलरहरू मार्फत फोन ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा पाउनुहुनेछ बम्पर डिस्काउन्ट। साथै वार्षिक रिचार्ज गरे बापत विकली लकी ड्रमा भाग लिने अवसर प्राप्त गरी हप्तामा 2 जना भाग्यशाली ग्राहकहरूले जित्नुहुनेछ। प्रति व्यक्ति ₹1,00,000 नगद उपहार।
नेपाल परिवेश समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। कोरोना भाइरस संक्रमणको दर तीव्र रूपमा बढिरहेका बेला सरकारले परीक्षण भने घटाएको छ। हिजो अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित पुष्टि भएका छन्। तर सरकारले स्वाब संकलनमा कडाई गरेसँगै देशभर परीक्षण घटेको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो 24 घण्टामा देशभर 11,458 नमूना परीक्षण गर्दा 2020 जनामा कोरोना संक्रमण भएको छ। यो गत माघ यताकै दैनिक सर्वाधिक संक्रमण हो। यो सँगै कोरोना संक्रमितको संख्या 61,593 पुगेको छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार निषेधाज्ञाको समयमा सबैभन्दा बढी 13,400 दैनिक परीक्षण गरेको थियो। तर निषेधाज्ञा खोकुलो पार्दै जाँदा परीक्षण पनि कम हुँदै गएको छ। कोरोना संक्रमण बढ्दै तर परीक्षण घटाउँदै सरकार। एकै दिन देशभर 2020 जनामा संक्रमण। नयाँ पत्रिकामा समाचार छ।
विज्ञहरूले कोभिड-19 का जटिल बिरामीलाई कन्भल्सेन्ट प्लाज्मा थेरापी मार्फत उपचार गर्नुअघि रक्तदाताको शरीरमा रोग विरुद्धको प्रतिरोधी क्षमता एन्टिबडी बढे नबढेको सुनिश्चित गर्नुपर्ने बताएका छन्। थेरापीका लागि छानिएका दाताहरूको रगतमा एन्टिबडी परीक्षण गर्नुपर्नेमा उनीहरूको जोड छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृतिमा सुरु गरेको कन्भल्सेन्ट प्लाज्मा थेरापी अन्तर्गत हालसम्म दाताको शरीरमा एन्टिबडीको मात्रा हेरिने गरिएको छैन। हाल मुलुकका विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा अवलोकनात्मक अध्ययनका रूपमा कोभिडका बिरामीको प्लाज्मा थेरापीबाट उपचार भइरहेको छ। रोग निको भइसकेका दाताहरूको रगतमा प्रभावकारी रूपमा कोभिड विरुद्धको एन्टिबडी नभए यसले उपचार प्रक्रियामा खासै फाइदा नहुने विज्ञहरूको दावी छ। बिरामीलाई प्लाज्मा थेरापी दिनुभन्दा अघि दाताको शरीरमा कोभिड विरुद्धको एन्टिबडी बनेको छ वा छैन यसको परीक्षण आवश्यक छ। त्रिवी शिक्षण अस्पताल बायोकेमिस्ट्री विभागका डाक्टर विनोद यादवले भन्नुभयो, परीक्षण नगरी लिएको प्लाज्मामा एन्टिबडी छ वा छैन सुनिश्चित नहुने भएकाले यो अँध्यारोमा तीर हान्नु जस्तो मात्रै हुनेछ। प्लाज्मा थेरापी गर्न एन्टिबडी परीक्षण जरुरी। रोग निको भइसकेका दाताको रगतमा प्रभावकारी रूपमा कोभिड विरुद्धको एन्टिबडी नभए उपचार प्रक्रिया खासै फाइदा नहुने। कान्तिपुरमा समाचार छ।
चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ। जुम्लाको चन्दननाथ नगरपालिका रानीचौरस्थित बाविरामस्ट मन्दिरमा 1900 अनसन थालेको 5 दिन बितिसक्दा स्वास्थ्य अवस्था बिग्रिए पनि डाक्टर केसी अस्पताल जान भने मान्नु भएको छैन। चिकित्सकका अनुसार डाक्टर केसीको शरीरमा अक्सिजन र पिसाबको मात्रा घट्दै गएको छ। डाक्टर केसीको नियमित स्वास्थ्य जाँच गरिरहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रवीण गिरीका अनुसार केसीको रक्तचाप समेत घटिरहेको छ। संक्रमणको जोखिम भएकाले सत्याग्रह बसेको ठाउँमा बिहान ओपन गरेर स्लाइन लगाउन सकिएको छैन, तर उहाँ अस्पताल जान मान्नुहुन्न। उहाँले 5 दिन शुक्रबार अर्थात् हिजोको जाँचमा सुगरको परीक्षण गर्न मान्नु भएन। डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रँदै नागरिकमा समाचार छ।
जनता समाजवादी पार्टी जसपाका नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अहिले सत्ताको बागडोर गलत व्यक्तिको हातमा भएको टिप्पणी गर्नुभएको छ। विगतका धेरै आन्दोलन र अभियानको विरुद्धमा अभिएको व्यक्तिले सरकार चलाएकाले परिवर्तनको आशा गर्न नसकिने उहाँले बताउनु भएको छ। डाक्टर भट्टराईले ओली नेतृत्वको सरकारबाटै गणतन्त्र र संविधान असुरक्षित रहेको आरोप लगाउनु भयो। संविधान दिवसका सन्दर्भमा सामाजिक सञ्जालमा भनाइराख्दै डाक्टर भट्टराईले संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेस विद्रोह भएको जिकिर गर्नुभएको छ।
पशुपति क्षेत्र विकास कोषको गोठाटारको 534 रोपनी जग्गामा रहेको 18,55,00,000 क्युफिट बालुवा 3 वर्ष अघि तोकिएको भन्दा पनि सस्तोमा बेच्ने निर्णय भएको छ। पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा 21 भदौमा बसेको पशुपति सञ्चालक परिषदको बैठकले न्यूनतम मूल्य नै 3 वर्ष अघि तोकिएको भन्दा 73 करोड रुपियाँ घटाएर सो जग्गाको बालुवा बिक्री गर्ने निर्णय गरेको हो। प्रति क्युफिट 11 रुपियाँका दरले बालुवा र माटोको न्यूनतम मूल्य तोक्ने निर्णय गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिनुभयो। जबकि 2073 साल माघमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदीको संयोजकत्वमा गठित कार्यदलले सो क्षेत्रको बालुवा र माटो प्रति क्युफिट 15 रुपियाँमा बेच्न सिफारिस गरेको थियो। 3 वर्ष अगाडि तोकिएको मूल्यभन्दा 73 करोड कममा पशुपतिको बालुवा बेच्ने निर्णय नयाँ पत्रिकामा समाचार छ।
झण्डै 3 दशक अघि सुरु भएको गाईघाट दिक्तिल सडक सगरमाथा लोकमार्ग अझै पूरा हुन सकेको छैन। सडकलाई राष्ट्रिय गौरवको आयोजनामा पारिए पनि काम भने ज्यादै सुस्त गतिमा भइरहेको भन्दै आलोचना हुने गरेको छ। जनप्रतिनिधिले उति ध्यान नदिँदा सडक पूरा हुन नसकेको सरोकारवालाहरू बताउँछन्। जनप्रतिनिधिले प्रभावकारी रूपमा पहल गरेको भए गाईघाट दिक्तिल सडक उहिले बनिसक्थ्यो। नेपाल चेम्बर अफ कमर्स खोटाङका अध्यक्ष खुस नारायण सैजुले भन्नुभयो, 26 वर्षमा पनि यो सडक अपुरै छ। यो सडक 2051 सालमा सुरु भएको थियो। पछिल्लो समय निर्माण कम्पनीको लापरवाहीका कारण अझै पनि अपुरी रहेको स्थानीयको गुनासो छ। यो सडक अन्तर्गत मुहुरे फोक्सिङ टार सडक निर्माण कम्पनीको लापरवाहीका कारण अपुरै रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका 14 का वार्डाध्यक्ष दिनेश राईले बताउनुभयो, 26 वर्षमा पनि बनेन सडक। आजको कान्तिपुरमा समाचार छ।
र कोरोना महामारी बीच पनि नेपालमा अझै ठूलो संख्यामा विदेशी नागरिक बस्दै आएको अध्यागमन विभागले जनाएको छ। विभागका अनुसार हाल करिब 10,000 विदेशी भारतीय बाहेकका नागरिक नेपालमा बस्दै आएका छन्। नेपाल बसेकामा सबैभन्दा धेरै नेपाली भाषी विदेशी र चिनिया नागरिक छन्। पोखरा लगायत ठाउँमा बसिरहेका उनीहरू आफूलाई नेपाल नै सुरक्षित लागेको बताउँछन्। हाल नेपालमा रहेका विदेशी मध्ये धेरै बिजनेस तथा गैर पर्यटक भिसामा बसे रहेको विभागका निर्देशक रामचन्द्र तिवारीले बताउनुभयो। कोविड संकटमा पनि नेपालमा अझै 10,000 विदेशी। आजका पत्र पत्रिकामा समाचार छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। पछिल्लो 24 घण्टामा भारतमा 92,700 बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित त्यहाँ कुल संक्रमितको संख्या 53 लाख नाघेको छ। यस्तै पछिल्लो 24 घण्टामा 1,221 जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या 85,625 पुगेको एजेन्सीहरूले जनाएका छन्। पछिल्लो 24 घण्टामा अमेरिकामा 49,000 बढी संक्रमित थपिँदा 919 जनाको मृत्यु भएको छ भने ब्राजिलमा 39,900 संक्रमित थपिँदा 826 जनाको मृत्यु भएको छ। यस्तै रसियामा 5,900 संक्रमित थपिएका छन् भने पेरुमा 6,300 कोलम्बियामा 6,500, फ्रान्समा 13,000, अर्जेन्टिनामा 11,945 एवं स्पेनमा 4,697 जना संक्रमित थपिएका छन्। यस्तै बेलायतमा 4,322 संक्रमित थपिएका छन्। पछिल्लो 24 घण्टामा विश्वभर 3,11,000 भन्दा बढी संक्रमित थपिएको जनाइएको छ। यस्तै 5,300 भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो सहित विश्वभर 3,06,82,000 बढी मानिस संक्रमित हुँदा 9,55,000 बढीको मृत्यु भएको छ। 2,23,00,000 भन्दा बढी मानिस संक्रमण मुक्त भएका छन्। यसैबीच बेलायतमा कोरोनाको दोस्रो लहर फैलिएको छ। यसअघि स्पेनमा दोस्रो लहरमा कोरोना फैलिसकेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशमा दोस्रो लहरमा कोरोना फैलिएको भन्दै अझै निकै कडा लकडाउन अपनाउनु पर्ने आवश्यकता देखिएको बताउनु भएको छ। उहाँले आफूलाई लकडाउनमा जाने कुनै रुचि नभए पनि मानिसहरूले कोरोना विरुद्ध अपनाउनु पर्ने स्वास्थ्यका मापदण्डहरू नअपनाएका कारण यस्तो बाध्यता आइलाग्न सक्ने उहाँले उल्लेख गर्नुभएको छ। बेलायतमा हालसम्म 3,85,000 मानिस संक्रमित भइसक्दा 41,700 बढीको मृत्यु भएको छ।
अब खेल समाचार। जर्मनीको शीर्ष लिग बुन्डेसलिगामा साविक विजेता वारेन म्युनिखले साल्के विरुद्ध शानदार जित निकालेको छ। गैराती घरेलु मैदान एलियन्ज एरिनामा सम्पन्न खेलमा वारेनले साल्केलाई 8-0 गोलले पराजित गरेको हो। वारेनको जितमा सर्ज जिनाब्रीले ह्याट्रिक गरेका छन्। यस्तै रोबर्ट लेभान्डोस्की, लियोन गोरेट्स्का, थोमस मोलर र लिरोय सानेले एक एक गोल गरे। सानेले वारेनका लागि डेब्यू खेलमै गोल गरेका हुन्। पहिलो हाफमा 3 गोल गरेको वारेनले दोस्रो हाफमा थप 5 गोल थप्यो। एकपक्ष बनेको खेलमा वारेनले खेलको चौथो मिनटमा नै जिनाब्रीको गोलबाट अग्रता बनाएको थियो। त्यसपछि बाँकी पूरै समय साल्केलाई दबावमा राखेको थियो। जितसँगै वारेनले 3 अङ्क जोडेको छ। लिगमा आज राति अन्य 6 खेल हुनेछन्। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
संविधान जारी भएको 5 पूरा, कार्यान्वयन सुस्त, आवश्यक परे संशोधन गरिने प्रधानमन्त्रीको भनाई।
चीनतर्फका 2 मुख्य नाका ठप्प, केरुङमा 1200 र खासामा 150 कन्टेनर अलपत्र।
भारतसँग सम्झौता भएको 10 नेपालमा रेल सञ्चालनका लागि न कानून न कर्मचारी।
भारतमा 92,000 कोरोना संक्रमित थपिए, 1200 बढीको मृत्यु। बेलायतमा कोरोनाको दोस्रो लहर
र बुन्डेसलिगाको उद्घाटन खेलमा साल्के विरुद्ध वारियनको शानदार जित।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। दिनेश र नरेन्द्र विदा हुन्छौ। नमस्कार।